आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
आदरणीय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी अनि हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, म आशा गर्दछु कि तपाई सबै आनन्द कुशलै हुनुहुन्छ होला। म पनि आनन्द कुशलै छु। पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा हामीले अघिल्ला दिनमा हेब्रू 2:5-14 आफ्नो मानवतामा स्वर्गीय दूतहरूभन्दा ख्रिष्टको श्रेष्ठता विषयबाट अध्ययन गरिरहेका थियौं। आज हामी यही विषयलाई हिब्रू 2:15-18 निरन्तर देख्नेछौ। त सबभन्दा पहिले अघिल्ला दिनमा अध्ययन गरेका खण्डलाई पदहरूलाई पढिदिन्छु। हिब्रू 2:5-14 यस प्रकार लेखिएको छ, हामीले कुरा गर्दै आएको त्यो आउँदो संसारलाई परमेश्वरले स्वर्गीय दूतहरूको अधीनमा राख्नु भएन। धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भनेर गवाही दिइएको छ, मानिस के हो र तपाईँ त्यसको वास्ता राख्नुहुन्छ, अथवा मानिसको छोरो को हो र तपाईँ त्यसको फिक्री गर्नुहुन्छ। तपाईँले तिनलाई अलिबेरको निम्ति स्वर्गीय दूतहरूभन्दा केही तल होच्याउनुभयो। तपाईँले तिनलाई महिमा र आदरको मुकुट पहिराउनु भएको छ। तपाईँले सब थोक तिनका चरण मुनि राखिदिनुभयो। मानिसको अधीनमा सब थोक राख्नुहुँदा तिनको अधीन बाहिर केही रहन दिनु भएन। तर यस वर्तमान समयमा सब थोक मानिसको अधीनमा भएको हामी देख्दैनौ, तर हामी येशूलाई देख्दछौ। उहाँ अलिबेरको निम्ति स्वर्गीय दूतहरूभन्दा केही तल होच्याइनुभयो। मृत्युको कष्टको कारण महिमा र आदरको मुकुट उहाँलाई पहिराइयो, यस हेतुले कि परमेश्वरको अनुग्रहद्वारा हरेक मानिसको निम्ति उहाँले मृत्युको स्वाद चाखुन्। यो उचित थियो कि परमेश्वर जसको निम्ति र जसद्वारा सबै थोकको अस्तित्व छ, उहाँले नै धेरै सन्तानहरूलाई महिमामा ल्याउनुहुँदा तिनीहरूका मुक्तिका कर्ता येशूलाई कष्टहरूद्वारा सिद्ध तुल्याउनु भयो, किनकि पवित्र तुल्याउनु हुने र पवित्र तुल्याएकाहरू पनि सबै एउटै परिवारका हुन्। त्यसै कारण तिनीहरूलाई भाइ भन्नमा येशू शर्माउनुहुन्न। उहाँ भन्नुहुन्छ, मेरा भाइहरूको सामुने तपाईँको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईँको प्रशंसा गर्नेछु, र फेरि म उहाँमाथि मेरो भरोसा राख्नेछु। र फेरि उहाँ भन्नुहुन्छ, हेर, म र परमेश्वरले मलाई दिनुभएका यी छोरा छोरीहरू, किनकि छोरा छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकालाई अर्थात दियाबोलसलाई अर्थात शैतानलाई उहाँले नष्ट गरून्। यहाँ हामी देख्छौ कि ख्रिष्ट स्वर्गीय दूतहरू भन्दा उहाँको मानवतामा पनि श्रेष्ठ हुनुहुन्छ, र यहाँ हामीले देख्यौ कि किन उहाँले मानवताको आफैमाथि धारण गर्नुभयो। 14-15 पदमा लेखिएको छ, किनकि छोरा छोरीहरू मासु रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकालाई अर्थात शैतानलाई उहाँले नष्ट गरून्, र मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदिउन्। श्रोता, त्यसपछि हामी 16 पदमा देख्दछौ, किनकि साँच्चै नै उहाँले स्वर्गीय दूतहरूको होइन तर अब्राहमका सन्तानको वास्ता गर्नुहुन्छ। पुरानो नियममा ख्रिष्टले परमप्रभुको स्वर्गीय दूतको रूप धारण गरेर कहिले कहीँ प्रकट हुनुहुन्थ्यो, अनि यी हेब्रू वा यहुदीहरूले त्यसको बुझ्दथे। जब ख्रिष्टले स्वर्गीय छोड्नुभयो र पृथ्वीमा आउनुभयो, उहाँ स्वर्गीय दूतको रूपमा होइन पतित निन्दित मानिसको रूपमा मानिसहरूको बीचमा आउनुभयो। उहाँले अब्राहमको सन्तानको रूप लिनुभयो, उहाँ अब्राहमको वंशमा आउनुभयो। परमेश्वरले शुरूमै आदम र हब्बासँग तयारीको शुरू गर्नुभयो। त्यस समयमा परमेश्वरले भन्नुभयो, उत्पत्ति 3:15 पदमा, त्यो स्त्रीबाट एकजना सन्तान आउनेछ। त्यसपछि परमेश्वरले भन्नुभयो, उहाँ अब्राहमको वंशमा आउनेछ। अनि त्यसपछि अलिक पर हामी देख्छौ कि उहाँ इसरायल राष्ट्रमा यहुदाको कुलमा दाउदको परिवारमा जन्मनेछ, उहाँ कन्याबाट जन्मनु हुने थियो। परमेश्वरले पहिले नै अघि नै पर्याप्त चिन्ह संकेतको बारेमा दिइसक्नु भएको थियो र बाटो स्पष्ट रूपमा देखाइसक्नु भएको थियो, ताकि हरेक खाली बुद्धिमान मानिसहरू मात्र होइन प्रत्येकले येशु ख्रिष्ट जन्मनु भएको बेला बेतलेममा आउनु पर्ने थियो। अनि 17 पदमा लेखिएको छ, यसै कारण हरेक कुरामा उहाँ आफ्नै भाइहरू जस्तै बनाइनु पर्यो र मानिसहरूका पापको प्रायश्चित गर्नलाई परमेश्वरको सेवामा उहाँ कृपालु र विश्वस्त प्रधान पुजारी बन्नुभयो। प्रभु येशु ख्रिष्ट मानिसको समानतामा पृथ्वीमा आउनुभयो। फिलिपी 2:7 पदमा हामी पढ्छौ, तर उहाँले आफैलाई रित्तो पार्नुभयो र दासको रूप धारण गरेर मानिसको समानतामा हुनुभयो। त्यो वास्तवमा मानिसहरूको वास्तविक समानता थियो। ख्रिष्ट त्यस बेला रोमी सम्राट कैसरको राजमहलमा जन्मन सक्नुहुन्थ्यो, तर उहाँ वास्तविक दरिद्रतामा पौवाको पछाडि गोठमा जन्मनुभयो। किन? ताकि उहाँले मानवतामा पापको प्रभावको केही कुरा थाहा पाउन सकुन्। तपाईँ त्यसको कहाँ देख्नुहुन्छ त? तपाईँ त्यसको दरिद्रतामा देख्नुहुन्छ, तपाईँ त्यसको परीक्षामा कष्टहरूमा देख्नुहुन्छ, तपाईँ त्यसको हिंसामा र अनुचित मृत्युमा देख्नुहुन्छ, त्यहाँ नै तपाईँ पाप प्रकट भएको देख्नुहुन्छ। म सोच्दछु कि यो दयनीय कुरा हो जब निर्दोष मानिसले दुःख कष्ट भोग्दछ। जब ख्रिष्ट पृथ्वीमा आउनुभयो, उहाँले वास्तवमा दरिद्रता कस्तो हुने थियो, के थियो, सो थाहा पाउनुभयो। उहाँको निम्ति पौवामा ठाउँ थिएन बस्नलाई, त्यसकारण उहाँको जन्म गोठमा भयो थियो। श्रोता, प्रभु येशु पृथ्वीमा आउनुभयो र आफैमाथि मानव चोला धारण गर्नुभयो। उहाँलाई थाहा छ दरिद्रता के हो, उहाँलाई थाहा छ परीक्षा के हो, उहाँलाई थाहा छ दुःख कष्ट पीड़ा यातना के हो। उहाँ तपाई र मसँग सहानुभूति र कृपा गर्न योग्य हुनुहुन्छ। म कुनै वास्ता गर्दिन कि तपाईँ को हुनुहुन्छ वा तपाईँ कहाँ हुनुहुन्छ, तर उहाँले तपाईँलाई जान्नुहुन्छ र उहाँले तपाईँले बुझ्न सक्नुहुन्छ। उहाँ परमेश्वर हुनुभएकोले गर्दा होइन, तर यस कारणले कि उहाँ मानिस बनिनुभयो र मानिसले सामना गर्ने अनुभव गर्ने हरेक कुरा उहाँलाई थाहा छ। आज तपाईँ र म जुन परिस्थितिमा भएर गइरहेका छौं त्यो उहाँलाई बिल्कुल थाहा छ। आज हाम्रो मुलुकहरूमा धेरै दरिद्रताको रेखामुनि मानिसहरू छन्, धेरै गरीबहरू छन्, धेरै पीड़ितहरू छन्। लगभग 0.5% 2 भर पेट राम्ररी भोजन खान पाउँदैनन्। पद 17 अन्तिम खण्डमा लेखिएको छ, सबै कुरामा उहाँ आफ्ना भाइहरू समान हुनु परेको थियो। उहाँ दरिद्रतामा आउनुभयो। येशूको परिवारको दरिद्रता अवर्णनीय छ। उहाँ त्यस जातिमा जन्मनु भएको थियो जुन रोमको कठोर एडीको शासन मुनि थिए। तिनीहरू रोमको अधीनतामा थिए। उहाँ राजमहलमा जन्मनु भएको थिएन, उहाँ गोठमा जन्मनु भयो। उहाँ लगभग हरेक क्षेत्रमा उहाँका भाइहरू समान हुनु परेको थियो। उहाँ तिनीहरूमध्ये एक बनिनुभयो। यदि तपाईँले त्यस सानो बालकलाई बेतलेममा च्यातेको गन्ध पोषक लगाएर खेलिरहनु भएको देखे, तपाईँले जान्नुहुने थिएन कि उहाँ को हुनुहुन्थ्यो। जब आर्टिस्ट वा चित्रकारले उहाँको पेन्ट गर्दछन्, उहाँ अति नै सफा सुन्दर चम्किलो बालकको रूपमा प्रस्तुत गरिन्दछ, चित्रित गरिन्दछ। तर मेरो विचारमा उहाँ सम्भवत फोहोर गन्ध अनुहारको सानो केटा गाउँले गरीब बच्चाको रूपमा देखिन्दथ्यो। उहाँ आफ्ना खेल्ने साथीहरूभन्दा कति पनि अलग थिएन। उहाँ आफ्ना भाइहरूका समानता बनाइनु भएको थियो। उहाँ मानिस बनिनु भएको थियो। तपाईसँग कुनै त्यस्तो दुःख कष्ट परीक्षा पाउनु भएको छैन जुन उहाँले त्यसको बारेमा अघि नै जान्नु भएको छैन वा अनुभव गर्नु भएको छैन। त्यही कारणले उहाँ कृपालु, दयालु र विश्वासयोग्य प्रधान पुजारी बन्न सक्नुहुन्छ। 17 पदमा लेखिएको छ, यसै कारण हरेक कुरामा उहाँ आफ्नै भाइहरू जस्तै बनाइनु पर्यो र मानिसहरूका पापको प्रायश्चित गर्नलाई परमेश्वरको सेवामा उहाँ कृपालु र विश्वस्त प्रधान पुजारी बन्नुभयो। ख्रिस्ट तपाईँ र मेरो निम्ति परमेश्वर कहाँ आउन कृपा आसन बनाउनु भयो। श्रोता, तपाईँ र मलाई आवश्यक कुरा नै कृपा हो। परमेश्वरसँग कृपा प्रशस्त छ जुन हामी हरेकको लागि उपलब्ध छ, किनभने येशूले कृपा आसन बनाउनु भयो र तपाईँ त्यहाँ गएर आवश्यकता हरेक कुरा पाउन सक्नुहुन्छ। मलाई तपाईँको बारेमा थाहा छैन, तर मलाई त्यसको अधिक मात्रामा, अझ धेरै मात्रामा आवश्यक छ, अनि मैले त्यसको प्रशस्त रूपमा प्रयोग गरिसकेपछि पनि तपाईँको निम्ति आज त्यो पर्याप्त छ। ख्रिस्टले मानिसहरूको पापको लागि कृपा आसन बनाउनुभयो, अनि त्यो मात्र एक स्थान हो जहाँ तपाईँ परमेश्वरको अनुग्रह पाउन सक्नुहुन्छ। 18 पदमा लेखिएको छ, किनकि उहाँ आफैले कष्ट भोग्नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ। श्रोता, प्रभु येशू ख्रिस्टलाई खालि 40 दिन मात्र परीक्षा वा जाँच गरिएन, अनि त्यो विशेष तरिकामा जाँच थियो, तर उहाँको पूरा जीवनभरि नै उहाँलाई परीक्षा गरियो। हजुर, यस पदमा हामी केही समय बिताउनेछौ, किनभने कोही कोही तपाईँहरू मैले भन्न गइरहेको कुरासँग सहमत हुनुहुने छैन। प्रभु येशू ख्रिस्टको परीक्षाको बारेमा प्रश्न सोधिन्दछ, के उहाँ परीक्षामा फस्न सक्नुहुने थियो त? के उहाँ परीक्षामा पतन हुन सक्नुहुने थियो त? उत्तर हो, अह, होइन। जब हामी केही खराब कुरा गर्ने बारेमा, परीक्षित हुने कुराको विषयमा कुरा गर्दछौ, हाम्रो वास्तविक तात्पर्य के हुन्छ भने हामीसँग खराब वा गलत गर्ने अवसर छ र हामी त्यसको गर्न चाहन्छौ। अहिले अवसर जाँच वा परीक्षा गर्ने कुरा थियो, तर गलत वा खराब गर्ने अभिलाषा इच्छा पाप थियो र पापपूर्ण इच्छा त्यो स्वयं पाप हो। प्रभु येशूसँग कहिले पनि त्यस्तो पापपूर्ण अभिलाषा वा इच्छा थिएन। उहाँ पापी हुनुहुन्नथ्यो, तर निश्चय नै उहाँसँग अवसर थियो। उहाँ कति धेरै भोकाउनु भएको छ, किनकि उहाँले 40 दिनदेखि केही पनि खानु भएको थिएन। यो कुराको थाहा पाएर शैतानले यसो भन्दै उहाँलाई परीक्षा गर्न शुरू गर्यो, किन तपाईँ यी पत्थरहरूलाई, ढुङ्गाहरूलाई रोटी बनाउनुहुन्न? त्यो परीक्षा थियो। उहाँले चट्टान वा पत्थरहरूलाई रोटी बनाउन सक्नुहुन्थ्यो, तर उहाँले त्यो गर्नुभएन। उहाँको परीक्षा मेरो भन्दा ठूलो थियो। म तपाईँलाई यो थाहा पाएको चाहन्छु, यदि मैले पत्थरलाई रोटी बनाउन सके, म रोटीको व्यापारी वा रोटीको व्यापारमा हुने थिए, अनि उहाँ पनि यस अवस्थामा हुन सक्नुहुन्थ्यो, तर उहाँले त्यो गर्नुभएन। उहाँसँग त्यो गर्न अवसर थियो र त्यो खास परीक्षा हो, तर उहाँ यसमा कति पनि अर्पित हुनुभएन। उहाँ त्यस परीक्षामा फस्न अर्पित हुन इच्छा गर्नुभएन, अनि उहाँले त्यसो गर्न सक्नुहुन्नथ्यो, किनभने उहाँ परमेश्वर स्वयं हुनुहुन्थ्यो। फेरि म यो प्रश्न तपाईँलाई सोध्न चाहन्छु कि के येशूले पाप गर्न सक्नुहुन्थ्यो त? उत्तर हो, कदापि होइन। उहाँले पाप गर्न सक्नुहुन्न थियो, तब परीक्षा गर्ने कामको के उद्देश्य थियो?
हजुर, म यसलाई यो उदाहरण सहित स्पष्ट पार्न चाहन्छु। मेरो गाउँको नजिक एउटा नदी बहन्थ्यो र बहन्छ, र त्यो नदी हिउँदमा पानी नाकको बराबर हुन्थ्यो, सुक्थ्यो। त्यहाँ अति नै कम पानी हुन्थ्यो, तर वर्षामा त्यो नदी समुद्रको रूप धारण गर्दथ्यो, र त्यस नदीको पार गर्ने एउटा काठको पुल थियो। एक वर्ष याममा एकासे ठूलो वर्षा आएकोले गर्दा बाढ़ले पुललाई बगाइलग्यो, र त्यस घटनाको केही महिनापछि सड़क विभाग, योजनाका कर्मचारीहरू, विशेष गरेर इन्जिनियरहरू आए र केही दिनपछि पुल बन्ने काम शुरू भयो। तर त्यहाँ काठको पुल होइन, तर मजबूत फलामको पुल निर्माण भयो र करिब 10-11 महिनापछि निर्माण कार्य पूरा भयो, र अन्तिममा पुलको जाँच गर्न ठूलो विशाल क्रेन त्यस पुलमाथि दुवैतिरबाट क्रेनले प्रहार गरियो। यति जोड जोडले आवाज आइरहेको थियो कि टाढा टाढा दूरीबाट त्यो आवाज सुन्न सकिन्थ्यो, र हामी सबै केटाकेटीहरू मिलेर त्यस पुल भएतिर आउँथ्यौं, र त्यस क्रेनले ठूलो फलामको घनाले वा इन्जिनले ठोकेको रमिता हेर्न आउँथ्यौ। त्यो हाम्रो निम्ति आश्चर्य कुरा थियो, जिज्ञासाको कुरा पनि। अनि हामी मध्ये एकजना चुलबुले केटाले मुख्य इन्जिनियरलाई सोधे, सर तपाईँले के गरिरहनु भएको हँ? उसले भने, हामी पुलको जाँच वा परीक्षा गरिरहेका छौं। फेरि त्यस केटाले सोधे, के तपाईँले सोच्नुहुन्छ कि त्यो पतन हुनेछ वा ढल्नेछ? इन्जिनियरले मुसुक्क हाँस्दै उत्तर दिए, निश्चय नै त्यो ढल्ने छैन, गिर्ने छैन, पतन हुने छैन। फेरि त्यस केटाले सोधे, तपाईँहरू किन त्यसो गरिरहनु भएको छ त? अनि त्यो इन्जिनियर साहबले यसरी उत्तर दिए, हामीले यी दुई इन्जिनहरू यस कुराको प्रमाण गर्न त्यहाँ राखिरहेका छौं र यस तरिकामा ठोकिरहेका छौं कि त्यो पुल पतन हुनेछ, ढल्ने छ या छैन, अर्थात त्यो पुल ढल्ने छैन वा पतन हुने छैन। त्यसकारणले यो कुराको प्रमाण गर्न यो तरिकामा हामीले परीक्षा गरिरहेका छौं, जाँच गरिरहेका छौं। देख्नुभयो, येशु त्यस कुराको प्रमाणित गर्न परीक्षित गरिनुभयो जुनको उहाँले आफ्नो बारेमा दावी गर्नुभएको थियो। त्यो अति नै महत्वपूर्ण छ। वास्तवमा यदि नासरतको येशुले पाप गर्नुभयो, यो प्रमाणित हुने थियो कि उहाँ शरीरमा अवतारित परमेश्वर कति पनि हुनुहुन्नथ्यो। त्यो जाँच वा परीक्षाले यो प्रमाणित गरियो कि उहाँ शरीरमा अवतारित परमेश्वर हुनुहुन्थ्यो। उहाँ परमेश्वर हुनुभएकोले उहाँ पाप गर्न सक्नुहुन्न। अनि हिब्रूको पुस्तकको लेखकले यो कुरा थप्छन्, हिब्रू 4:15 पदमा, हामीहरू जै सबै कुरामा उहाँ परीक्षित हुनुभयो तरै पनि पाप रहित हुनुहुन्छ। भनिएको छ 18 पदमा, किनकि उहाँ आफैले कष्ट भोग्नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ। उहाँ दुःखमा परेकाहरू, परीक्षित भएकाहरूलाई सहायता गर्न योग्य हुनुहुन्छ, किनकि उहाँले यी तमाम कुराहरूमा भएर जानुभएको छ। उहाँलाई थाहा छ कि वास्तवमा दुःख कष्टहरू के हुन् वा परीक्षित हुनु भनेको के हो, उहाँलाई थाहा छ। जब हामी अगाडि वचन अध्ययनमा बढ्नेछौ, हामी परमेश्वरको पुजारीत्वको अध्ययन गर्नेछौ, हामी देख्नेछौ कि प्रभु येशु ख्रिष्ट ती मानिसहरूलाई सहायता गर्न योग्य हुनुहुनेछ जो परीक्षित भएका छन्, दुःख कष्टमा छन्, आपद विपदमा छन्। श्रोता, हामीसँग प्रधान पुजारी हुनुहुन्छ, उहाँ यस क्षणमा जीवित हुनुहुन्छ, उहाँ परमेश्वरको दाहिने हातमा विराजमान हुनुहुन्छ। सबभन्दा उत्तम कुरा यो हो कि उहाँ हामी कहाँ उपलब्ध हुनुहुन्छ, हाम्रो लागि उपलब्ध हुनुहुन्छ सदैव। जब म कहिले कहीँ दुःख कष्ट र विभिन्न कठिनाईहरूले जकडिएको हुन्छु, म उहाँ कहाँ माथि हेर्छु, मेरो प्रधान पुजारी त्यहाँ हुनुहुन्छ, उहाँ मलाई जान्नुहुन्छ, उहाँ मलाई बुझ्नुहुन्छ र म आफ्नो बोझ उहाँ कहाँ लान सक्छु। श्रोता, चाहे हाम्रो जीवनमा जस्तो सुकै प्रकारको दुःख कष्टहरू होलान्, उहाँ हामीलाई सहायता गर्न योग्य हुनुहुन्छ। म यस कुरामा डराउँछु कि हामी धेरैले यसको बारेमा जान्दछौ या जान्दैनौ, र हामी उहाँका सेवाहरूका प्रयोग गर्दैनौ, हामी उहाँको बारेमा भुल्छौ र हाम्रा युद्ध आफै एक्लै लड्न कोसिस गर्छौ र हामी हार खाँदछौ। श्रोता, उहाँ उपलब्ध हुनुहुन्छ तपाईँको लागि, उहाँ चाहनुहुन्छ कि तपाईँ उहाँ कहाँ आएको।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि
प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 8470-35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
रगतले मेरो हृदय छुन्छ, कसले बुझ्न सक्छ जीवन दिने त्यो प्रेम। दर्दना क्रुसले भन्छ आऊ Run.